तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
नेपालमा विगतका केही हप्तामा घटिरहेको कोरोनाको संक्रमण यस हप्ता केही बढेको देखिन्छ। गत हप्ता सक्रिय संक्रमित मानिसको संख्या 1000 भन्दा कम थियो भने यस हप्ता 1200 भन्दा बढी देखिन्छ। दैनिक संक्रमित हुने मानिसको संख्या पनि 100 भन्दा बढी पुगेको छ, जुन गत हप्ता निकै कम थियो। थुप्रै देशमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भइरहँदा छिमेकी मुलुक भारतमा पनि संक्रमितको संख्या बढेर थुप्रै शहरमा बन्दाबन्दी समेत गरिएको छ। त्यसैको असरमा नेपालमा पनि संक्रमण बढेको अनुमान गरिएको छ। हाल कुल संक्रमितको संख्या 2,76,000 भन्दा बढिरहेको छ। प्रतिनिधि सभामा बहुमत गुमाएका प्रधानमन्त्री केपी ओलीले साना दलको समर्थन लिएर सरकारमा टिकिरहने कोसिस गर्दा सरकारका केही कदम विवादित बनेका छन्। संसदमा बहुमत गुमाएपछि प्रधानमन्त्री ओलीले सानो दल जनता समाजवादी पार्टी जसपालाई सम्मिलित गरेर बहुमतको सरकार बनाउने प्रयास गरिरहेका छन्। तर जसपाले भने सरकारलाई समर्थन गर्नका लागि हत्याको आरोपमा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीको रिहाई लगायतका शर्त राखिरहेको छ। सन् 2015 8 जनाको ज्यान जाने गरी भएको टिकापुर घटनामा अरू 10 जना सहित चौधरीलाई जन्मकैदको सजाय सुनाइएको थियो, तर त्यसपछि फरार रहेका चौधरीले प्रतिनिधि सभाको चुनावमा भाग लिएर जितेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। राष्ट्रिय जनता पार्टीले त्यसबेलादेखि नै राजनीतिक घटनालाई अपराधको संज्ञा दिइएको भन्दै विरोध गरिरहेको छ। यस हप्ता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जेलमा गएर चौधरीलाई भेटेका छन् भने थरुवान थरुहट समूहले चौधरीको पक्षमा प्रदर्शन गरिरहेको ठाउँमा गएर गृहमन्त्री रामबहादुर थापाले यस्तो आश्वासन दिएका छन्। राजनीतिक अनुकूलताका लागि सरकारले हत्याका दोषीलाई उन्मुक्ति दिन लागेको भन्दै मृतकका आफन्तले यस कदमको विरोध गरिरहेका छन्। जसपाको समर्थन हुने बित्तिकै प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने अनुमान गरिएको छ। हाल प्रतिनिधि सभा पुनर्स्थापित भए तापनि यसले खासै काम गरिरहेको छैन र गत डिसेम्बरमा संसद विघटन गरेर चुनावको घोषणा गरेका प्रधानमन्त्रीले त्यो कदम सही देखाउन र बिस्तारै चुनावको माहौल बनाउन संसदलाई सक्रिय नबनाएको आरोप विपक्षीहरूले लगाइरहेका छन्। अन्तर्राष्ट्रिय वायु गुणस्तर सूचकाङ्क अर्थात् एक्युआईका अनुसार काठमाडौँ यस हप्ता संसारकै सबैभन्दा प्रदूषित सहर देखिएको छ। यस हप्ता काठमाडौँको एक्युआई 470 पुगेको छ, जबकि यो सूचक 300 भन्दा माथि पुग्यो भने हानिकारक मानिन्छ। शुक्रबार काठमाडौँको वायुमण्डल अकस्मात परिवर्तन भएर आयो। आकाशमा तुवालो लागेको जस्तो देखियो र सर्वसाधारणले आँखा पोलेको महसुस गरे। वातावरणविदहरूले पनि यसमा आपत्ति जनाएका छन्। केही आन्तरिक हवाई सेवा अवरुद्ध गरिए र केही उडानलाई निर्धारित भन्दा फरक एयरपोर्टमा अवतरण गराउनु पर्यो। गर्मी तथा सुक्खा मौसम भएको कारणले देशका विभिन्न भूभागका जंगलमा एकै दिनमा करिब 500 ठाउँमा आगलागी भएपछि धुवाको मात्रा बढेर यस्तो भएको विज्ञहरूले दावी गरेका छन्। सवारी साधनको चाप, इँटा भट्टा, अन्य फ्याक्ट्री र विभिन्न निर्माण कार्यक्रमहरू पनि बढ्दो प्रदूषणको कारण रहेको बताइन्छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस समयमा सावधान रहन भन्दै विज्ञप्ति जारी गरेको छ र केही दिन घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ। सरकारले देश पशुपन्छी जन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेको छ। यस हप्ता एउटा कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्याल भन्छिन्,
नेपालमा पहिलो पटक कृषि पशुपन्छी विकास मन्त्रालयको तर्फबाट हाम्रा उत्पादनमा आत्मनिर्भर भयौँ भनेर आज केही क्षेत्रको हामीले आत्मनिर्भरताको घोषणा गरेका छौँ।
सरकारले अब नेपालमा मासु, अन्डा, धुले दुध र बटरमा आगामी दिनहरूमा यसै गरी आत्मनिर्भरता कायम रहने बताएको छ। केही व्यवसायी संघका सदस्यले यो कुरामा देश गत एक दशकदेखि नै आत्मनिर्भर रहिआएको भनेका छन्, तर केही अनुसन्धानका तथ्याङ्क अनुसार आजसम्म पनि यसमा केही हदसम्म नेपाली बजार आयातमा भर पर्नु परेको देखिएको छ। यसै गरी दुध ढुवानी गर्ने सवारी साधनमा पनि सरकारले जारी गरेको एक आधिकारिक लोगो राखिने भएको छ। यो निजी क्षेत्रका गाडीहरूमा पनि लागू हुनेछ र बन्द र हडतालमा यस्ता सवारी साधनलाई अवरोध नहोस् भन्ने उद्देश्यले यसो गरेको बताइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी यस सोमबार बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उक्त मित्र राष्ट्रको भ्रमणमा गई मंगलबार स्वदेश फर्किएकी छिन्। परराष्ट्र मन्त्री प्रदीप गेवालीका अनुसार दुई मुलुकको कूटनीतिक सम्बन्धका निम्ति यो भ्रमण निकै फलदायक भएको छ। राष्ट्रपतिलाई बङ्गलादेशको राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको 100 जन्मोत्सवको अवसरमा बोलाइएको थियो। भण्डारीले बङ्गलादेशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीसँग भेटवार्ता गरेकी थिइन्। त्यसक्रममा उनले दुई देशबीच विकासका विभिन्न साझेदारीका विषयमा छलफल गरेकी छिन् र रेलमार्ग, पारवहन, पशुपक्षी र कृषि वस्तु क्वारेन्टाइन जस्ता विषयमा समझदारी पत्रमा हस्ताक्षर पनि गरेकी छिन्। व्हीलचेयर प्रयोग गर्ने नेपाली नागरिक रामबहादुर कोलेले विश्व कीर्तिमान कायम गर्ने उद्देश्यका साथ व्हीलचेयरमा मेची महाकालीको यात्रा पूरा गरेका छन्। 26 दिनमा उनले 1028 किलोमिटरको यात्रा पूरा गरेका हुन्। स्पाइनल कर्ड इन्जुरी अर्थात् मेरुदण्डको पक्षघात भएका 38 वर्षीय गोलेले योभन्दा अगाडि पनि लुम्बिनीदेखि बोधगयासम्म लगायतका यात्रा गरिसकेका छन्। अपाङ्गता भएका मानिसले पनि त्यस्ता लामा यात्रा गर्न सक्छन् भन्ने देखाउने उद्देश्यले यस्तो यात्रा गरिरहेको र अब भारतमा अझ लामो यात्रा गर्ने योजना रहेको उनले बताएका छन्। सेवा भट्टराई, काठमाडौँ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसबीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।